What is the vijay? How? Gaino goes to the kitchen, but Machima,
ત્રીજા માર્ગ લામા એક ચીજ હવે બતાવીશ
તેના માટે ધ્યાન સાંભળવું છે, એમાં હરામ પ્રોગ્રામ જોવું છે. હંમેશા આપણે આવે છે તો હલાલ તરીકે છે, ઘરમાં આવે છે ડેલી યુઝ ઇઝ અ નેસેસિટી ઓફ લાઈફ. પર જેવી દુનિયા જમ જાય છે તો અમુક રીતે નેસેસિટી ઓફ લાઈફ થઈ જાય છે, ઓટોમેટિકલી બચ્ચાઓને સ્કૂલમાં હોમવર્કમાં વગેરે. હલાલ તરીકે આવ્યું છે, હલાલ કામ માટે તેના પર ખર્ચ નહીં હોય. પણ હવે થોડો ભાગ યુઝ થાય છે હરામના, યા તો હરામ ફિલ્મ યા હરામ મ્યુઝિક સાંભળે છે, એના માટે ઇલેક્ટ્રિસિટી વગેરે અંદાજો લગાવવો પડશે આમાં કેટલી ઇલેક્ટ્રિસિટી ગઈ. એટલું વપરાશ હરામ નથી, પોતે ચીજ હરામ નથી, આપણે નિયતે હરામ નિયતે લીધા. આખા ટીવી પર એના પર જેટલી ઇલેક્ટ્રિસિટી નીચે હરામ કામમાં વપરાવી છે તેનો અંદાજો કેટલી આપણે જરા વધારે દઈ દઈએ. એનો ગુના તો તોબા કરવાની છે, એટલીસ્ટ આપણે ખૂંચી તો કોઈ કમી ન કરે. એના માટે અંદાજ એવી રીતે ચક્રકો દર્શી આપણે મજીસ સાંભળી છે, નવા મળશે અને ગાના બી કોઈ સાંભળે છે સાથે. તો ચક્રકો તો ખૂંચ નહીં હોય, તો જેટલા ગાનાની કેસેટ છે યા ગાના માટે જેટલું વપરાની બેટરી હોય એવા એક અંદાજ હતી ખૂબ થઈ દે, વધારે ભલે થઈ દે તો ઓછી ના દે. કારણ કે આપણા પાસે એ લોકોનો હક ના રહી જાય માનવાની સૈયદ. જે બધી ચીજો જેનો ડબલ યુઝ છે, અક્ષર હલાલ તરીકે છે, હલાલ નિયત ઘરમાં આવે છે. પછી એનો ડિપેન્ડ થાય છે કે કેટલો હલાલ યુઝ છે ને કેટલો હરામ યુઝ છે, એકોર્ડિંગલી પછી એટલા પૈસા હિસાબ કરીને સેનેટમાં નાખવું પડશે. તો આ જવાબ અહીં મને લાગે છે સંતોષકારક જવાબ થઈ ગયો. હવે હું ગઈકાલે બયાન કરતી હતી, બધું મુક્તસર કરવું પડશે, પછી ઇન્શાલ 11-12 મિનિટ પાછા પાછા 70 મિનિટ મળી જાય છે તો વાંધો નહીં આવે. તો હવે આ અહીંયા ખુંસના જો કહ્યું કે બિઝનેસ એસેટ્સ, ઓરતોના બિઝનેસના મિસાલ એક્ઝામ્પલ્સ આપીશ તાકે કમસે કમ આપણે આપણી જિમ્મેદારીમાં કોતાહી ન કરે, કમી ન કરી નાખે. ફર્સ્ટ કરી એક ઓરત સિલાઈ કરે છે, એ જયારે મશીન લીધી સ્વયં મશીન, એ તો ઘરમાંથી લીધી અને પોતાની સિલાઈ બચ્ચાની સિલાઈ, આખો સંચો ઘરમાં આવ્યો તો ઘરની સિલાઈ માટે તે ખૂંચ ના હોય. પછી આહિસ્તા આહિસ્તા તો બચ્ચા મોટા થઈ ગયા, હાલો ને હું સિલાઈ પણ કરું એમાં. તો હવે મેં સોઈંગ મશીન પર ખૂંચ નહીં હોય, કેમ કે ઘરમાંથી આવ્યું તો ઘરમાંથી આવ્યું. હવે સિલાઈ ખાલી કરે છે તો એ તો હવે સિલાઈના જેને પૈસા આવે છે તો ખૂંચની બચતમાં પ્રમાણે, જેમ કોઈ પણ આવક હોય કે નોકરી હોય કે જે બચતની તારીખ હોય એ પ્રમાણે ખૂંચ દે છે, કેમ કે સોઈંગ મશીન પર ખૂંચ નથી. પણ ખાસ સોઈંગ મશીન લીધી સિલાઈ માટે, એ ખાસ એની નિયત જ હતી કે મને બિઝનેસ કરું છે આમાં, મને સિલાઈ કરું છે, તો આખા સોઈંગ મશીન ઉપર ખૂન થશે. તો તરત નહીં, વરસ પછી કમાશે. ફક્ત 3 મહિના પૈસા આપણે જે જમા કરેલા હતા અને પછી આપણે લીધા તો 9 મહિના પછી થશે, કારણ કે પૈસાની કાઉન્ટિંગ થશે કે 3 મહિના પહેલા હતા અને પછી આપણે લીધા તો 9 મહિના પછી, એટલે વરસ પછી થી ટોટલ એ મશીનની જે નવી વેલ્યુ હતી જે ભાવમાં લીધા એના 20% ખૂંચ દેવું પડશે, 20%. પછી એમાં જે વેરંટી છે મશીનમાં જે નુકસાન છે એ આપણે સેવિંગમાં માઇનસ કરી શકીએ, રીડેટ. બીજા વર્ષે જે નુકસાન થયું મશીનની વેલ્યુ ઘટી ગઈ સોઈંગ મશીનની, તો એ બધું માઇનસ થશે પછી સેવિંગમાં. હું તમને ફોટો કોપી મળશે, તમને નરજીતભાઈને દઈ દીધી છું, તમે પેમેન્ટ કરીને જેને જે ચીજ લઈ લો પેમેન્ટ કરીને ફોટો કોપી લઈ લેજો. તો એ તમે આહિસ્તા આહિસ્તા નરજીતભાઈ શરૂ કરશે કામ ઓફિસ કરવાનું. તો આ બધા મસાઈ ઓલરેડી મોજૂદ છે, એક વખત તમે સાંભળી લો મેમ્બરથી તો ફરક પડે પછી સમજવામાં ઈઝી. અને કોઈ ત્યાં વધારે ઘણા મસાઈ છે, બધા તો આપણે ટાઈમ નહીં હોય કે બધા બયાન થાય. મુખ્તલિફ એક્ઝામ્પલ્સ છે, આપણે બધા વધારે કેટલા એક્ઝામ્પલ્સ લઈ શકીએ, આપણે મેમ્બર બધો ટાઈમ ના હોય આપણા પાસે. તો એવી રીતે આપણે કારોબાર કરવા માટે, ગોશ્ત વેચવા માટે, મુરઘીઓ વેચવા માટે, આઈસ લોલી વગેરે ખાસ લીધા બિઝનેસ માટે, તો આખો ડીપ ફ્રીઝ પર ફ્રીઝર પર હશે. પણ અમે એને તો ઘરમાંથી લીધા હતા, એમાં સાથે બાજુમાં કરીએ છીએ તો નહીં હોય. ઘરની વપરાશની કોઈ પણ ચીજ ઉપર ખૂંચ નથી, પણ એસેટ ઉપર છે, બિઝનેસ માટે જે હોય એને આખા ઇન્સ્ટ્રુમેન્ટ પર છે. તો ઘરની ચીજોમાં તો કારણ કે ઘર તો આપણે પોતાનું રહેવાનું ઘર છે, તો એ લોકો એના તો એના પર તો કઈ ખૂંચ નહીં હોય. ભલે ઘરની અંદર કારોબાર થાય છે તો એ પણ ઘર તો ખૂંચ, કેમ કે આપણે રહેવા માટે ઘર લીધા છે, તો એ ચીજો પર પ્રોબ્લેમ નહીં હોય. હવે એક બાઈ છે રાંધવાનું કામ કરે છે, ઓર્ડર્સ લે છે, એના માટે એને કડાઈ લીધી છે, એના માટે મોટા મોટા તપેલા લીધા છે, ચૂલા લીધા, એના માટે એક્સ્ટ્રા છે, મને પકાવવું છે, બિઝનેસ કરવું છે. અગર એને પહેલી જાત આ સ્થામ ફીકરા લીધું તું ઘર માટે, હવે એનામાં શરૂ કરી લીધી બિઝનેસ, હવે તમે અચાનક સમજ પડી કે તો નહીં હોય, તો ખાસ એ થામડા લીધી તપેલા વગેરે કળાઈ વગેરે કારોબાર માટે, એમાં ઓર્ડર લઈ તે બધા થામડા થામ ફીકરા પર ખૂબ શકે, જે ભાવે લીધી એના વરસની આખરી. હવે એને મચલા ખબર ન હતા, અને આજે ખબર પડે તો આજની નવી વેલ્યુ પડે, એ પેનાલ્ટી છે, પેનાલ્ટી છે કે આજની નવી વેલ્યુ પર પણ એ આલિમ વકીલ છે, મુસાલિયા કરી શકે છે, કોમ્પ્રોમાઇઝ, એને બહુ મદદ કરશે આલિમ વકીલ આ બધા વબાલને ઓછા કરવા, ઇન્સ્ટોલમેન્ટમાં પકડી દે છે, બધું મદદ કરશે આલિમ વકીલને તમે મુલાકાત કરો. તો આ જેટલા પણ હવે અગ્રકર એક ચીજ ઘરમાં આવી છે, વધારે વપરાશ કેમાં થાય છે, કારોબારમાં કે ઘરના વપરાશમાં? જેમ જેમ ઘરના વપરાશમાં વધી જાય અને કારોબારમાં ઓછું વપરાય તો ખુશ નહીં, પણ કારોબારમાં એ ખામ ફીકરા વધારે વપરાય છે અને ઘરમાં ઓછા વપરાય છે તો ખુશ થશે. એ બધા મસાય છે કાગળિયા. તો આ આપણા એમાં આપણું ખુશ નો વપરાય છે. ખુદા હું કહું છું, આપણે ન મોતા આપણે પગ ખુશ આપણે લઈ દીધા હોય, એટલી મોટી જિમ્મેદારી છે આપણે ખુશની, કે ચાવલના દાનોની માફી નથી. આજે ઇસ્લામમાં કોઈનો માલ ચાવલનો દાનો મુસલમાનની માલની માફી નથી, જેને પિશારે કબર મત છે. અને કયામતના દિવસે આપણી કેટલી કેટલી નમાઝો, મકબૂલ નમાઝો એ લોકોમાં નાખવામાં આવશે કે જેનો આપણે માલ હક માલનો હક ખાધા છે અને નથી દીધા દુનિયામાં. કેમ કે માલીની તોબાથી માફી નથી, ગીબત છે કે દિલ દુખાયેલા હજી તોબાથી માફ છે, પણ માલિક પકડ જબ તક માલિકને પૈસા ન પહોંચાડે ત્યાં સુધી માફી નથી. એવી રીતે આપણે મરી ગયા તો પછી આપણી મકબૂલ નમાઝો, કબૂલ સુધા નમાઝો, 700 નંબર એનાથી બીજા દિવસ વધારે એ કાઢી આપણા નામાયણમાંથી આ લોકોને દેવામાં આવશે કે જેની જેનો હક આપણે દુનિયામાં ખાધા છે. એટલે હંમેશા તાકીદ કરો, અમાનત થયાનો તો બહુ ખ્યાલ કરો, કોઈનું બર્તન બોરો કર્યા વાપરવા તો પાછી રિટર્ન કરો, કોઈની ભૂખ વાંચવા લીધા તો રિટર્ન કરો, કોઈની કેસેટ સાંભળવા લીધા તો રિટર્ન કરો. અરે આપણી ધણી થઈને બેસી જાય છે, બેદરકારી છે, નિયત નથી કે આપણે ધણી થવું છે, બેદરકારી ગફલત, જિંદગીમાં બહુ ગફલત બની છે. હરેકની ચીજ પાછી દેવું એક નાની ટેન કેમ ના હોય, એક ટેન્શન થઈ જાય મગજમાં કે ચીજ મારા પાસે જલ્દી વાપસ કેમ પાછી કરો, અમાનત છે. તો ત્યાં ઇમામનો હક ને સૈયદનો હક અગર આપણે ખાઈ લે, આ તો આ મુસલમાનની આ વાત છે. આ મુસલમાન શિયા બી ન હોય તો અંદાજો લગાવે તો આટલા સૈયદોનો હક આપણે ખાઈ છે તો આપણે કેવી રીતે આ દુનિયામાં જ આપણે પછી કેવી રીતે સુકૂન આવી શકે? તો આ બિઝનેસના ખૂબ મસાય. હવે એક આખરી મિસાલ અને બસ હું જાઉં છું મારા મોજી તરફ, કે ફર્સ્ટ કરી કોઈ બ્યુટી પાર્લર ચલાવે છે, ઘરમાં ચલાવે છે, ઘરમાં ચલાવે છે, ઘરમાં રહીએ છીએ એટલે મેઇન ચીજ ઉપર તો પ્રોબ્લેમ છે, મચી ગયું. તો બ્યુટી પાર્લરમાં એને કેટલા મશીન ખરીદ્યા, જે જે ચીજ એક એક સામાન એના માટે કોઈ લાઇટ એક્સ્ટ્રા નાખી ફેશિયલ કરવા માટે કે વગેરે, કે એના માટે કોઈ પણ બલ્બ એક્સ્ટ્રા નાખી, જે ચીજ એના માટે એક્સેપ્ટ તરીકે આવી છે, એક એક ચીજ હર એનો નાનો નાનો મશીન, એક રોલર્સ વગેરે, જેટલા રોલર્સ છે, જે ક્રીમ છે, જે બધા જેટલા આવે છે વાળમાં નાખવા માટે વગેરે, જેટલું જે બ્યુટિશિયન હોય કે હેર ડ્રેસર હોય, એક એક ચીજ એસેટ બનીને આવી બનીને આવી છે ઘર એના સેક્શનમાં. એક એક ચીજ ઉપર ખૂબ છે એન્ડ ઓફ ધ યર, એટલે માણસો શું કરે છે, 5 પૈસાથી ચીજ લે છે પહેલેથી, કે આ ઝંઝટમાં નથી જાઉં. વન્સ એક ચીજ આઈટમ પાક થઈ જાય તો પછી કયામાં સુધી પાક છે, બે બીજી વખત કોઈ દિવસ ચીજ પર ખૂબ હોય જ ન શકે, એટલે એડવાન્સમાં દઈ દેજો. એક વખત તમે આ બધી ચીજોને પાક કરી લીધા, રોલર છે, બધા બ્રશીસ છે વગેરે, એક વખત તો પછી સાલો દર સાલો એ ચાલી સિવાય કે નવું આવે તો વળી એનો નવું નિકાલ કરી શકાય, નવી ચીજ આવી. તો બિઝનેસના બધું જે એસેટ્સમાં આવે, તો હતા કે બલ્બ સુધી અંદાજો લગાવો, તો એના પર બધા પર ખુશ છે. રીબેક પછી મળતું જાય દર વર્ષે, જે ડિફિશિયન્સી થાય, વેલ્યુ ઓછી થાય બધાના, પછી આપણે રીબેક મળતા જાય. પણ તમે બરકત એટલી જોશો કે રીબેક નહીં લો, કેટલા માણસો એમાં તરકી ગયા. આપણે જોઈ એકદમ એટલો મોટો ખુશ તમારા પર થઈ ગયો. ફોરન વકીલની મુલાકાત કરો, જેની તકલીફ કરો તેની વકીલની મુલાકાત કરો, એના સાથે ડિસ્કસ કરો કે મારી કેટલું ખૂબ થઈ શકે, હું પોતે મૂંઝાઈ ગઈ છું, એ મદદ કરશે. એને મુસાલેહ કહેવાય, કોમ્પ્રોમાઇઝ. હર મરજા એક લિબર્ટી આપે એના વકીલને, ખાસ કરીને જે વકીલ આલિમ હોય, એક લિબર્ટી આપે કે માણસો મૂંઝાઈ ન જાય, કન્ફ્યુઝ ન થાય. ભૂલ થઈ ગઈ, થઈ ગઈ, તોબાના રસ્તા ખુલ્લા છે. હવે ઇત્મિનાન કરશે તમને કે હવે તમારું ખૂબ બે જણા બેસીને નક્કી કરશે, ક્યાંથી શરૂ કરી આ કામ, કેટલો વખત થયો, કેટલા મશીન મને યાદ નથી, કેટલા રોલર્સ ખોવાય પણ જ્યાં મને યાદ નથી, શું વગેરે, એ બેસીને કરશે. પછી કે મુસાલેહત કરશે, એક રકમ ફિક્સ કરશે કે બસ તારા પર આટલો ખૂંસ થાય છે, ફર્સ્ટ તારા પર 1000 પાઉન્ડ થાય છે, મારા હિસાબે આટલા વર્ષ તું કામ કરે છે, 1000 પાઉન્ડ મને દેખાય છે, મિસાલ. પછી એક જુમલો કહેશે, હું વધારે કીધો હું તો તું મને માફ કરજે, અને અગર હું તને ઓછો કીધ કર્યો છું તો તને ઇમામ માફ કરશે, કારણ કે શિસ્તાનીને હક મળે ને એના વકીલને આ જુમલો આપે. એને મુસાલેહત કહેવાય, કોમ્પ્રોમાઇઝ, બંને તરફથી માફી કરી દે કે જ્યાં કમી પેશી થઈ હોય, એ વકીલના હક છે, બધું કરી દે. ખાસ કરીને જે આલિમ વકીલ હોય એની મુલાકાત તો કરવી પડશે. પછી એને એ પૂછશે કે તમારી મોજુદા હાલત કેવી છે, કેટલા હેન્ડ ટુ માઉથ છો, કે જરા બેટર હાલત છે. ઓકે, તમે કહેશો બહુ હેન્ડ ટુ માઉથ, તો કહેશો દર મહિને બસ 20 પાઉન્ડ દેજો, બસ દર મહિને 50 પાઉન્ડ દેજો 1000 સુધી પહોંચવા માટે, દર મહિને 30 પાઉન્ડ દેજો, ડિપેન્ડ કરશે, ઇન્સ્ટોલમેન્ટ કરી દેશે. બસ અહીંયા ઇન્સ્ટોલમેન્ટ શરૂ થયું, બધો માલ પાક થઈ ગયો, બધો એમાં મોત પણ આવી ગયો, મોત પણ આવી ગયું, તો બસ એના 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 મિલકિયતમાંથી ખૂંસ નીકળશે, પણ આઝાબ નહીં થાય. કેમ? મુસાલિયત થઈ ગયું. કેટલું ઇઝી છે હજી તોબાના રસ્તા, કેટલા મીઠા રાખ્યો ઇસ્લામે, આઝાબ નહીં થાય, ચીજ બધી પાક થઈ ગઈ. તો આવી રીતે ઇન્શાલ્લાહ આપણે કરશું તો આપણી કોમમાં તરક્કી, અને આખર જમાના નિશાનીમાં છે કે એ જયારે ઇમામનો ઝુહુર બહુ જ કરીબ હશે, જયારે માણસો સરખી રીતે ખૂંસ લેતા થશે અને ઇમામનો ઝુહુર થઈ જશે. તો ખૂંસ પણ એક રૂકાવટ છે ઇમામના ઝુહુર માટે. જેટલું આપણે સરખી રીતે આપણો ખૂંસ દેતા જશું તો એટલું ઇમામનું ઝુહુર જલ્દી થશે. તો આપણે ઇન્શાલ્લાહ કોશિશ કરશું. આજ માટે આટલું કાફી છે. હવે મેઇન મોઝુ શરૂ કરવા પહેલા ઇમામની સલામતી માટે, ઇમામના ઝુહુર માટે, એના મદદગાર થવા માટે, નાસિર થવા માટે, ઇમામની સહેહત માટે, આપણી બધાની મગફેરત માટે, મરહુમીનની મગફેરત માટે, આપણી નુફુસની તહારત માટે, આપણે ખુશ અખલાક માટે, બધી નિયતોથી મળીને એક આવાજે બુલંદ સલવાત, જરા મોઝુ આજ થોડા આગે બઢાના હૈ. કુરાન કી આયત કુછ લાઈ હું, જિસકે લીએ મેં સમજતી હું કે જરા સામને હો તો બહેતર હૈ, કહીં ગલતી ન હો જાય. તો એક મિસાલ દેની હૈ કે જો હમારી બાત ચલ રહી થી કે જો ઇલ્મ હાસિલ કરતા હૈ સહી તોર પર, ઉનકી સોચ બદલ જાતી હૈ. સોચ યાની થિંકિંગ ઇતની પોઝિટિવ થિંકિંગ હો જાતી હૈ, ઓર દુનિયા ઉનકી આંખો કે સામને ઇતની હકીર સી હો જાતી હૈ, ઇતની વેલ્યુલેસ હો જાતી હૈ, ક્યુંકી આખિરત કો બહોત પહેચાન ચુકે હૈ. ઓર દુનિયા પરસ લોગો કી સોચ, જિનકો દુનિયા કી મોહબ્બત હૈ, હબ્બુ દુનિયા રાસિન કુલ્લા ખતિયા, દુનિયા કી જો મોહબ્બત હૈ તમામ બુરાઈ કી જર હૈ. હમે કી કોણ સી ચીજ લડવાતી હૈ? દુનિયા કી મોહબ્બત લડવાતી હૈ. ઇમ્પોર્ટન્સ ચાહે, અહેમિયત ચાહે, તારીફ ચાહે, મર જા રહે એસી ચીજો કે લીએ. ક્યું? દુનિયા કી મોહબ્બત. લવ ઓફ ધ વર્લ્ડ ઇઝ ધ રૂટ કોઝ ઓફ ઓલ ઇવિલ્સ. તો આજ હમ દેખતે હૈ કે દુનિયા પરસ કી સોચ, કુરાન દિખા રહા હૈ કે એક દુનિયા પરસ કી સોચ કેસી હોતી હૈ, એક આખિરત પરસ કી સોચ કેસી હોતી હૈ. ક્યુંકી અભી ભી ઇલ્મ કી બાત ચલ રહી હૈ, ઇસીલીએ ઇનકો હી કન્ટિન્યુ કરના હૈ. તો સૂરે અલ કસસ 28 નંબર કા સૂરા, સૂરા નંબર 28, ઉનકે વર્સિસ નંબર 79 to 82, 83 તો જબરદસ્ત બહેતરીન આયત હૈ. ચલો 79 સે લેકે બલકે 77 જો આયત મેને તિલાવત કી થી દૂસરી મજલિસ મેં, વક્ત ગિસીમાં આતા કલો દાર લાકર, બલકે આપ સ્ટડી કરના 77 સે 83 તક, અકલે હેરાન હો જાયેંગી કે હમારે પાસ કિતના અઝીમ ઝખીરા હૈ, ઇન્સાન કિતની બુલંદ દરજે પે જા સકતા હૈ અગર ઇસ કુરાન પે ગૌર ઓ ફિકર કરે, અમલ પે હરા હો જાય. તો સૂરયલ કસરત કી ફ્રોમ 77 આઈ વર્સિસ ટુ 83, ખાસ તાકીદ હી કહેતી હું, ક્યુંકી મેં ઇતના ડિટેલ મેં નહીં જા સકુંગી, ઇતના વક્ત મુજે ઇજાઝત નહીં દેગા.
तो आपको जब भी फुर्सत मिले मुतालिया करना, जिंदगी न बदल जाए तो आप देखना कैसे बदलती है। इनकलाबी आयत है कि इंसान अपनी जिंदगी को कैसे बदल सकता है। बात किसकी है? कुरान ने कारून की जिंदगी का शोशा का एक नक्शा खींचा है, पूरा एक नक्शा खींचा है, जिसमें हमें दुनिया परस्त और आखिरत परस्त के बारे में भी पता चल जाता है। कारून किसने नाम नहीं सुना और कौन नहीं जानता। थोड़ा सा तारुफ कारून का हो जाए, कारून का खानदान मूसा का, हजरत मूसा का कजिन, उलूल अजम नबी का कजिन था। इमेजिन उनका खानदान देखो, और हजरत मूसा को खुसूसी मोहब्बत इस कजिन के साथ, इतनी कि उनका खास सहाबी बनाया था उनको, खास सहाबी, उठते बैठते थे, मूसा का साथी था कारून, अंधा भरोसा था मूसा उलूल अजम नबी। कभी हम भी गलत लोगों को भरोसा करते हैं तो हमारा कसूर नहीं है। नबी उलूल अजम साहिब शरियत साहिब किताब कलीमुल्ला, अंधा भरोसा था कारून पे, इतनी मोहब्बत थी उनके साथ और इतना दोष भी था, हर कुछ था, इतना करीब करीबी दोष भी था, सब कुछ था, पैसा और कितना इबादत गुजार था, इल्म भी रखता था, इबादत भी करता था, रात को उठ उठ कर इबादत करता था, रात को उठ उठ कर तिलावत करता था तौरात की, तौरात की तिलावत ऐसे करता था कि जब उनकी आवाज इतनी मीठी और बेहतरीन आवाज थी कि लोगों तरपते थे उनकी उनकी तिलावत तरतील के साथ, ऐसे तरतील के साथ कि कोई कान सुए तो उसमें खो जाए, ऐसी तिलावत का अंदाज था कारून का। और रात को उठ उठ करके तौरात की तिलावत और इबादत करता था, सब कुछ उनके पास था। अल्लाह ने अब इम्तिहान शुरू की, पैसा देके, माल देके इम्तिहान शुरू की, माल मल्टीप्लाई होता चला गया, माल बढ़ता चला गया, वहां माल बढ़ता चला गया, वहां गुरूर बढ़ता दाखिल हो गया, तकबूर फखर शुरू हो गया दाखिल होने में, जू जू माल बढ़ता चला गया। पता नहीं होता अल्लाह कब ये माल छीन लेता है। इंसान जब इस माल में जब डूब जाता है, गुम हो जाता है, फिर अल्लाह का अजाब शुरू हो जाता है। अल्लाह उसको इस माल से महरूम कर देता है, क्योंकि उस वक्त बेदारी नहीं थी, उस वक्त गफलत की ज्यादा जिंदगी गुजार रहे थे, दीन को ठुकरा रहे थे, इल्म दीन को ठुकरा रहे थे, और अल्लाह ने माल की फरावनी दी थी। जब इंसान डूब जाता है उस माल की मोहब्बत में, तब अल्लाह छीन लेता है वो माल उनकी ही भलाई के लिए, ताकि अगर मोमिन है तो। और कारून की तो क्या हालत हुई, इतना तकबुर बढ़ गया, फखर इतना बढ़ गया, माल बढ़ता चला गया, इतना अधर चलने लगा। अब तो बनी इसराइल का वो वक्त आया कि बनी इसराइल का मालदार तरीन बन गया, शोहरत हासिल की कि जो मालदार तरीन शख्स हो तो कारून है, ये लकब हासिल हो, इतनी शोहरत, लोग पॉपुलैरिटी के लिए मर रहे हैं, उनको पॉपुलैरिटी इतनी मिल गई कि अब फखर बढ़ता चला गया। अब एक दिन सोचा, आज तो मुझे शान और शौकत के साथ, ठाठ माट के साथ, जाओ हशमत के साथ मेरी सवारी को निकालना है और कौम को दिखाना है, पूरी कौम को मुझे दिखाना है कि खुदा ने मुझे कितना माल दिया है, कितनी माल और दौलत। पूरी सवारी तैयार की, पूरी सवारी तैयार की, घर से निकला, रास्ते में गुजरने के ताकि हरेक को अपना अपना मकाम माली स्टेटस दिखाए। कुरान ने नक्शा खींचा, यहां 79 आयत से, फखरज अला उम्मती, अपनी अपनी उम्मत पे, अपनी कौमी सर, अला कौमी, फखरज अला कौमी फी जीनत ही, जीनत लफ्ज आया है ना, हमारा मौजूद जीनत है, ये दुनिया की जीनत, फी जीनत ही, अपनी शान और शौकत जीनत के साथ, एडोनमेंट के साथ निकला, फखरज निकला, अला कौमी कौम के दरमियान निकला, कौम के सामने निकला। तो क्या हुआ, दो गिरोह में बांट गए लोगों, दो गिरोह में बांट गए, एक गिरोह अक्सरियत की थी, बहुत बड़ा गिरोह था, एक छोटा सा गिरोह था। जैसे ये ठाट माट वाली सवारियों को देखा तो उन्होंने जो अक्सरियत की थी, इनका जिक्र कुरान ने पहले किया, अल्लदीना युरीदून अल हयात दुनिया, जो दुनिया के तलबगार थे, उनके मुंह में तो कैसा पानी आया, अल्फाज बता रहे कैसा पानी आया, देखो या लई तलना मिसल मा ऊतिया कारून, के काश खुदा हमें ऐसा ऐसा देता जितना कारून के दिया है, मुंह में पानी आ गया, उनकी जाओ अशमत देखे, जो दुनिया परस लो, कुरान के युरीदून हयात दुनिया, جو دنیا سے محبت کر رہے تھے, جو طلبگار دنیا تھے, یا لیتا لنا کاش ہمیں ملتا ما اوتیا مثل ما اوتیا قارون, جیسا خدا قارون کو دیا, کاش ہمیں مل جاتا. اتنا خاموش نہیں ہوا. آگا کہ انہو لذو حزین عظیم, عظیم لفظ استعمال کیا, نہیں کتنی زبردست اللہ نے ان کو دولت دی, دولت اتنا عظیم دولت کا مالک بنا. تو مفسرین نے قرآن کیا لفظ استعمال علماء کرتے, یعنی اس کا مطلب وہ کہہ رہا ہے کتنا عظیم خوش قسمتی ہے, خوش قسمتی کتنی بڑی ہے, عظیم خوش قسمتی ہے, اگر کتنا نصیب والا ہے, کتنا بڑا نصیب والا ہے. دنیا والے کہہ رہے, قرآن نے الفاظ کو نوٹ ڈاؤن کر دیا ہے, قیامت تک کے لیے ہماری ہدایت کے لیے ان کے الفاظ کو قرآن میں رکھ لیا ہے, قیامت تک ہماری ہدایت کے لیے, کہ دنیا پرس لوگ کیسے ان کی دیکھ کے ان کے کیا گزر رہی تھی ان کے دل و دماغ میں, وش کر رہے تھے کہ قارون کتنے خوش قسمت ہے, کاش ہمارے پاس یہ ہوتا. اب دیکھو دوسرا اقلیت کا گروہ, یہ اکثریت کا تھا, اقلیت کا جو تھا قلیل گروہ تھا, دا سمالر گروپ جو تھا, یہ بگر گروپ نے یہ کہا. اور سمالر گروپ کیا تھا, کہہ رہے وقال الذین اوتوا العلم, یہاں ہم رک جائیں گے, جن کو اللہ نے علم دیا تھا, جس کو علم دیا گیا تھا ان کی سوچ. مگر تعجب کی بات ہے کہ دنیا پرست کا اپوزٹ ہے آخرت پرست, اٹ شوڈ بی اپوزٹ. دنیا پرست ہے جو لور آف دا ورلڈ, از اپوزٹ از دا لور آف دا آخرت, اپوزٹ ہونا چاہیے نا. یہاں اللہ کا کلام دیکھو, جن لوگوں کو خدا نے علم عطا کیا ان کی سوچ کو دیکھو, کیونکہ یہ جڑ ہے جو آخرت پرست کی جڑ ہے. تو علم اگر حجاب اکبر نہیں ہے, اگر سوچ سمجھ کے علم حاصل کیا گیا تو وہی سچا علم ان کی سوچ آخرت کی طرف اتنی بلند کرتی ہے کہ وہ سمجھ لیتا ہے کہ سب کچھ ہے تو آخرت ہے, وطن ہے تو آخرت ہے, ہم اس دنیا میں آئے ہی آخرت کے لیے, کتنا وقت آخرت کے لیے ہم صرف کرتے ہیں اس دنیا میں آ کے. تو فوراً قرآن نے کہا اتل علم, جس کو علم دیا گیا تھا ان کی سوچ کیا تھی, وہی لکوم, وہ تو کہتے افسوس ہے تمہارے پر, ابھی دنیا پرس کی خواہش انہوں نے سنا, اب ان کے پر وائی کرتے, وائی ہو تم پہ, افسوس ہو تم پہ. کہتے کیا ہے, ثواب اللہ خیر لمن آمن وعمل الصالحات, تم یہ خواہش کرتے کہ ہمیں خدا کی طرف سے ثواب مل جائے, آمن و عمل الصالح, ایمان اور عمل صالح ہمیں زیادہ مل جائے, ان کی برکت مل جائے. انسان خواہش مال کی نہیں کرتا, مال کے لیے نہیں تڑپتا, یہ دنیا پرست نشانی. ہاں مال خیر ہے, محنت کر کے کمانا چاہے تاکہ اسلام کو کام آئے, غریبوں کو کام ہے, اپنا سٹیٹس بھی ہو, اپنے اولاد کی بھی اچھی دیکھ بھال ہو, بہترین ایجوکیشن بھی دی جائے, سب اس کے کیا کہ اس دنیا میں رہنا ہے, مگر اس میں گم نہ ہو جائے, اس میں فخر میں نہ ڈوب جائے کہ ہائے میرا بیٹا نے یہ ڈگری حاصل کی کہ میری بیٹی نے یہ ڈگری, فخر نہیں چاہیے. دنیا میں رہ کے ضرور مگر آخرت نگاہ میں ہو. تو انہوں نے کہتے وائے ہو, یہ خواہش کرتے ہو کہ ہمیں کاش اتنی دولت مل جائے جتنی قارون کو ملے, تو ہم یعنی خواہش کیا تھی, جاؤ حشمت کی خواہش تھی ان کی, جاؤ حشمت دیکھے, ان کا سٹیٹس دیکھے, ان کا دھوم دھام دیکھے, وہ خواہش کر رہے تھے. شہرت تعریف یہ چیز خراب ہے. مال تو خیر ہے, یہ تو پچھلی مجلس میں بیان کر چکی ہوں, مال نہ ہوتا تو خدیجہ کی دولت نہ ہوتی تو اسلام پروان نہ چڑھتا, تو مس انڈرسٹینڈنگ نہ ہوتی چلی جائے, اسی لیے بار بار یہ واضح کرنا پڑتا ہے. مگر سوچ آخرت کی رہے, سوچ آخرت کی رہے, تھنکنگ. تو کہتے یہ ہونا چاہے, وَمِلْ سَا وَلَاِ وَلَاِ يُلَقَى إِلَّا الصَّابِرُونَ, تمہیں کیا ہو گیا, تم نے تو یہ مانگنا چاہے کہ ایمان اور عمل صالح کی دولت ہمیں مل جائے, کیونکہ وہ تو کوئی حاصل نہیں کر سکے گا ایمان اور عمل صالح, الا الصابرون, صابر لوگ ہیں, وبشر الصابرین. قرآن میں جگہ جگہ اللہ نے صابروں کو اتنا بڑا خوشخبری سنا رہا ہے, عظیم لوگ ہیں صابرین جو جنت میں جائیں گے بلا حساب کتاب. تو وہ تو صابرین نہیں, صابرین کے سوا کوئی نہیں پا سکیں گے ایمان اور عمل صالح. یہ مال تو کافر بھی حاصل کر سکتا ہے, ظالم بھی, منافق بھی, جو ایتھسٹ بھی جو خدا کو نہیں مانتا, یہ مال اور جاؤ عصمت ان کو بھی مل سکتی. تم نے کیا مانگ لیا اللہ کے پاس, یا یہ کیا مانگ لیا تم نے, کیونکہ یہ تو صابرون کے سوا ایمان اور عمل صالح, تو وہ جو حقیقی جس کا درجہ ہے وہ ہی پا سکے گا. مال تو ہر کوئی پا سکے گا, یعنی ان کا مفہوم جو تفسیر میں جائیں گے تو آپ کو ڈیٹیل ملے گا وہاں. تو پتا یہ چلا تو پھر جب فخصف بھی وبدارہ, قرآن کہہ رہے آگے, فقصفنا بھی, جب ان کو دس دیا گیا زمین میں, قارون کو گر کر دیا زمین میں, وہ بھی دار رہی پورے گھر کے ساتھ مال کے ساتھ, کیونکہ ان کے گھر میں پوری فیملی تھی, کیونکہ فیملی بھی ان کے سوچ کی تھی, ان کے ساتھ اس وقت وہ ظالموں بھی تھے, کہ ان کی سوچ بھی قارون کی سوچ تھی کہ لوگوں کے سامنے فخر دکھاؤ, فخر دکھاؤ لوگوں کے سامنے. تو فقصفنا بھی وہ بھی دار رہی, خود پورا دنس گیا اندر, مال سمیت کے ساتھ, خاندان کے ساتھ پورا دھنس گیا زمین کے اندر, گرک ہو گیا اس کے اندر. جب یہ منظر انہوں نے دیکھا, دیکھو ابھی قرآن نے کتنا عظیم سبق دیا, میٹھا سبق تو اب ہے. فاصبح, قرآن کہہ رہا ہے کہ یہاں کہ فاصبح الذین تمنوا مکانہ بالامس, تمنوا مکانہ بالامس, بالامس یعنی کل, جو مکانہ ان کا, قارون کا, ان کی سواری کا, جو تمنا کر رہے تھے ان کے مقام کا, کرے کاش ذو حظ عظیم, کاش ہمیں بھی, کتنا خوش قسمت والے ہمیں, تو کل امس کو جب تمنا کرتے تھے مکان ہو, اس کا مقام اب کیا کہہ رہے, کہہ رہے وہی کنا وائی وہ ہمارے پر, اب اپنے کو خود پہ ناراض ہو گئے ہیں کہ کیا ہم نے یہ کل خواہش کی تھی, کہ ہم نے یہ چاہیے, جاؤ حشمت, اس کا حشر کیا ہوا. جب حشر آنکھوں کے سامنے دیکھا قارون کا اور ان کے فیملی وغیرہ کا, تب یہ اپنے پر ابھی تھف کر رہی ہے, اپنے کو ابھی وائی کہہ رہے کہ افسوس ہے تیرے پر, اے نفس تو نے اس کی خواہش کی تھی کل, یہ جاؤ حشمت کی, نتیجہ کیا ہوا. یہ کہنے کے بعد اب کیا کہہ رہا ہے, دیکھو آخری لفظ جلدی, لولا ان من اللہ علینا, لولا ان من اللہ علینا, من احسان, اگر اللہ نے ہمارے پر احسان نہ کیا ہوتا تو لکھسف بنا, لکھسف تو ہم بھی ان کے ساتھ, اگر اللہ نے ہماری تمنا سن لی ہوتی, اگر اللہ نے ہماری دعا سن لی ہوتی تو آج ہم بھی ان کے ساتھ گرک ہو جاتے, ہم بھی زمین میں دمس ہو جاتے. اے خدا کا شکر کرے, خدا تو نے ہمارے پر کتنا بڑا احسان کیا, لولا ان من اللہ علینا, اگر اللہ نے ہمارے پر ایسا احسان نہ کیا ہوتا تو آج ہم قارون کی طرح ہم بھی دمس جاتے. دیکھا کتنا عظیم سبق ہے. بس یہ خاص, اسی لیے میں خاص آیتیں کی بھی لے کے آئی, کہیں انسان جب جوش میں پڑتا ہے تو گڑبڑ کر دیتا ہے جینڈر میں, الفاظ میں, ہائی ہائی میں. تو پتہ یہ چلا کہ انسان ہم تھوڑی دیر کے لیے غور و فکر کرے, پوری آیتوں کے سامنے تھوڑا تھوڑا جم کر کے پڑھوں کیونکہ وقت کی کمی, کہ جب دنیا پرست کی سوچ, صاحبان علم کی سوچ, ان کو اپوزٹ میں آخرت پرست بھی اللہ نہیں کہہ رہا ہے, کیونکہ صاحبان علم جو سچے دل سے علم حاصل کرتا ہے, کسی بھی سائنس کا علم ہو, علم سچے دل سے حاصل کرتا ہے, تو ہر علم میں ہدایت ہے, ہر علم میں خدا شناسی ہے. تو انسان کی سوچ اتنی بلند ہو جاتی ہے, وہ جانتا ہے کہ کیا اللہ سے مانگنا چاہیے, مانگے اگر دنیا کی چیز بھی مانگے تو کس لیے مانگ رہا ہے, جاؤ حشمت کے لیے, فخر کے لیے, شوشا کے لیے, کہ ارے میری فیملی کو اچھی سہولت پہنچاؤں, میری فیملی کا اچھا ایجوکیشن دوں, رشتے دار کی دیکھ بھال کروں, اسلام کی دیکھ بھال کروں, پروس, تو مال عین عبادت بن گیا, تو مال عبادت بن گیا. مگر اللہ ہمیں وہ قارون کے زمانے کا نقشہ دکھا رہا ہے کہ خبردار, اکثر دنیا داروں کی ایسی سوچ ہوتی ہے کہ اس کے دل میں تبھی اتنا انسان اتنا دوڑتا ہے کہ بڑے لوگ نہیں چاہیے اولڈ ایج میں چھوڑ کے آؤ, چھوٹے بچے نہیں چاہیے ان کو, ان کے لیے بیبی سیٹر کے لیے کچھ انتظام کرو, پیسے پیسے بھاگو, پیسے کے لیے بس بھاگو, دوڑو, گماؤ بس اس کے لیے, یعنی انسان اس کے پیچھے لگتا ہے تو کیوں دنیا کی لگژریس لائف کے پیچھے ہوتا ہے, ریکریشن زیادہ چاہے, دنیا گھومنا پھرنا زیادہ ہے, ورنہ اکنامیکلی رہے اور پرائیورٹیز دے جو ذمہ داری ہے, جو پرائیورٹیز دے جو ان کی اصل ذمہ داری ہے, تو اکونومائز کر کے برکت دینا خدا کا کام ہے, پھر خدا اس روزی میں خود برکت دے دیتا ہے. نہیں کہہ سکتے کہ ہم ایک سے کمائے, گھر نہیں چل سکتا, دارو مدار ہمارے پہ, ہم کتنا اکونومائز کرتے ہیں, ہم کتنی دعائیں رزق وغیرہ پڑھتے ہیں تاکہ ہماری اس کی سے برکت بڑھ جائے, تو یہ اللہ کا کام ہے. 100 پاؤنڈ کو 1000 پاؤنڈ بنا دینا, 1000 پاؤنڈ کو 100 پاؤنڈ میں تبدیل کر دینا, گھر میں بے پردگی ہو رہی ہے, گھر میں گناہ ہو رہا ہے, میوزک بج رہا ہے, تو برکت اڑے گی, کھومس نہیں دیا جا رہا, جس گھر میں دینداری ہے, گناہ کا کام نہیں ہو رہا ہے, دعائیں ہو رہی ہیں, تو یقیناً برکت ہو جائے گی, تو تھوڑی کمائی مگر برکت ہو جائے گی. تو پتہ یہ چلا کہ انسان کی سوچ, مال اگر چاہیے تو کیوں فخر نہیں, اسلام ٹالریٹ نہیں کرتا ایک لمحے کا فقر. سورہ الحدید ان کی 20 نمبر کیا ہے, اور سورہ الحدید تو سب کو پتا ہے کتنا عظیم سورہ, ایسے پورا قرآن عظیم ہے, مگر یہ سورہ اس لیے کہ ہماری شہزادی کا پسندیدہ سورہ, ہمارے بارہویں امام بھی چاہتے کہ ہم سورہ الحدید کی مطالعہ کریں. پانچویں امام نے پانچ سورہ کو چنا کہ جس کی ہم مطالعہ کریں. اس میں پہلا سورہ الحدید ہے, پھر نمبر ٹو میں سورہ الحشر کہا, پھر سورہ صف, پھر سورہ جمعہ, پھر سورہ تغابون. سب کو سب کچھ جانتے, اس لیے تیزی سے جا رہے ہیں. یہ بارہویں امام نے اس کو مطالعے کے لیے چنا. بی بی فاطمہ نے تین سورہ چنا, ماں صلی اللہ و آل, سورہ الحدید, سورہ الواقعہ, سورہ رحمان. 55, 56, 57 تین لائن میں ہے. تو 57 والا سورہ ہے سورہ الحدید, اس میں بھی آپ دیکھو گے تو کیسی زبردست آیت ہے انقلابی شخص بننے کے لیے. ان کی 20 نمبر کی آیت میں اعلموا انما الحیاۃ الدنیا لعب ولہو وزینۃ وتفاخر بینکم وتکاثر فی الاموال والاولاد, زبردست آیت ہے کہ انسان کو ہلا دینے والی آیت. جان لو کہ دنیا مقصد حیات, لوگوں نے ان کو کیا سمجھا ہے, ہمیں پانچ چیزوں میں لوگوں نے دنیا کی حیات زندگی کو مقصد کیا سمجھ لیا ہے. اعلموا انما الحیاۃ لعب ولہو, لعب کھیل, لعب تماشا, کیا کھیل ہے تماشے, زینتوں, اگین لفظ زینت آئے, دیکھو کتنی جگہ لفظ زینت آ رہا ہے جس کے پیچھے ہم پاگل ہیں, ایڈورنمنٹ. تو یہ کیا زینت, وزینتوں, وتفاخر بینکم, ایک دوسرے کے میں فخر کرنا کہ میرے پاس اتنے شادی میں کروں گی تو میرا تو ریسیپشن ایسا ہوگا کہ کوئی نہیں کیا ہوگا, کھانا ایسا کروں گی کہ کوئی نے ایسی ڈشز نہیں کیا ہوگا. کمپٹیشن اللہ کے لیے نہیں کہ بس ہمارا ولیمہ اچھا ہو جائے, سنت رسول ہے نہیں, ہم دکھانے کا شوق, شان و شوکت دکھانے کی شوق, ایسے فلان ہال میں ہم کریں گے, ہم یہ ان کو بلائیں گے, فلان کو بلائیں گے, نعوذ باللہ میوزیشنز کو بھی بلائیں گے, نعوذ باللہ, کیا کیا ہم نہیں کریں گے, کمپٹیشن کریں گے. تفاخر بینکم, ایک دوسرے پہ فخر کرنا, کمپٹیشن, دیکھا دیکھی. قرآن کہہ رہے سورہ مدثر میں, جب سورہ مدثر بہت کامن آیت ہے, جب فی جنات یتساءلون, جنت والے سوال کریں گے جہنم والی کو, ما سلککم فی سقر, کس چیز نے تمہیں سقر میں لے گئی, کس کو ایسا سوال کس کو پوچھتا ہے, جنتی جہنمی کو جو سقر میں چلے گئے ان کو یہ سوال کریں گے کس چیز نے تمہیں بھیج دی جہنم میں. تو قارون کو تو کوئی ایسا سوال نہیں پوچھ سکتا نا, فرعون کو, یزید کو, معاویہ کو, ابو سفیان, وہ تو انڈرسٹوڈ ہے, دے ہیو ٹو بی دیئر, دے انڈرسٹوڈ. تو کس کو جنت والے پوچھیں گے, تعجب ہوں گے کہ ارے یہ تو نمازی, یہ شخص کیسے, ہم تو ان کو دیندار سمجھتے تھے دنیا میں, جبھی تو حیران ہو کے جنت ہی پوچھیں گے. تسالون جنت یا تسالون عن المجرمین, مجرمین کو سوال پوچھیں گے, ماں سلک کو فی سکر, یعنی ایمان لانے والے لوگوں کو سوال پوچھیں گے, ارے تمہیں کیا ہو گئے, تم کیسے جہنم میں چلے گئے, تعجب ہو جائیں گے کہ تم کیسے کالو نقم مسلم, پہلی چیز ہمیں نماز گزاروں میں نہیں تھے, تو ضرورت نماز گزاروں میں نماز کا حق بھی صحیح ادا نہ کیا جائے, وہ بھی مجرم میں ہے. انشاءاللہ نماز کا بہت امید ہے کہ ایک موضوع پورا نماز کا ہو, ان کی فلسفی سمجھائی جائے. نطعم ولم نطعم المسکین, ہم کھانا نہیں کھلاتے, نہیں حوصلہ افزائی بھی نہیں کرتے کہ غریبوں کو کھانا کھلاؤ, اتنی زبردست ذمہ داری ہے کہ مال جو زیادہ ہے غریبوں کو کھلانے کی, ایک عظیم ذمہ داری, جو مال ہمارے ہاتھ میں جو زیادہ ہے وہ ہمارا نہیں ہے, امتحان کے لیے ہمارے ہاتھ میں ہے, وہ آگے کرنا ہے, ہم امانت ہے ہمارے ہاتھ میں. تو یہ لوگ اپنا حق ادا نہ کیا جو خدا نے ان کو مال دیا, نہ کھلایا نہ کھلانے کا حوصلہ افزائی بھی نہیں کی. اگر مال نہیں ہے تو زبان چلاؤ, لوگوں سے مانگو, چلو دو پیسے, ہم کو غریب کو کھانا کھلانا ہے. تو ان کی بھی ذمہ داری, وہ نہ سمجھے کہ خدا نے مال نہیں دیا تو ذمہ داری ختم, نہیں, زبان چلا چلا کے بھی غریبوں کو کام کرو. اگر مال خدا نے تمہیں نہیں دیا تو زبان نے صحت طاقت تو دی, اس کے ذریعے مگر غریبوں کو کھانا کھلانا. اور یہ لوگ یہ ڈیوٹی نہیں کرتے تھے, یا مالدار تھے تو, یا جس کے پاس مال نہیں تھا تو بھی حوصلہ افزائی نہیں کرتے تھے. تیسری چیز جو ہے, ولا نخوض مع الخائضین, جو لوگ دیکھا دیکھی کرتے تھے ان کے ساتھ ہم دیکھا دیکھی کرتے تھے معاشرے میں,
सोसाइटी को बर्बाद करने वाली चीजें जब इंसान ने ये देखा देखी आ जाए कि फलाना ने ऐसी शादी करी मैं उससे ज्यादा बेहतर करूं, फलाना ने ये किया तो मैं ये करूं, उसने ऐसा डेकोरेशन किया तो मैं उसे आगे बढ़ जाऊं, ये खाना ये था तो हम ये खाना रखेंगे, उसने 5 फंक्शन किया तो मैं 7 फंक्शन करूं। अरे लोगों को कितनी जहमत होती है, लोगों को कितनी अजियत होती है, लोगों भी अपनी शॉपिंग करने निकल जाते हैं कि हमें भी तो 7 फंक्शन में 7 कपड़े चाहिए। तो ये कितने को हम बर्बाद करते हैं, ये सोसाइटी कितनी करप्ट हो जाती है, सोसाइटी में फसाद फैल जाता है। हम इमाम की इंतजार कर रहे हैं। मजलूम तरीन है हमारे इमाम जमान जो कहता है कि मेरा दिल खून खून है, मेरा दिल खून खून है। आप सोचिए ये हमारे वजह से आज इतना फखर है, फखर बैनकुम, तो सोचिए कि क्या ये मकसद हयात है, उसको मकसद हयात बनाया है। बल्कि मालदार की तो जिम्मेदारी है कि कम से कम खर्चे में शादी करता कि नमूने अमल बने कौम में, नमूने अमल ताकि गरीब खुश हो जाए, कहले फलाने किया तो हम लोग किस लिए परेशान है, उसने 2 फंक्शन किया तो हम तो एक करेंगे, तो हमें लेसन दिया, मॉडल बन गए दूसरे के लिए। तो मालदारों की जिम्मेदारी खराबियों मालदारी लाते हैं। 90% ऑफ द मालदारों उनकी हशर बहुत खराब होने वाले, 90% मुश्किल से 10% वाले होंगे जिसके पास इल्म भी है माल भी है वो बचने वाले हैं, क्योंकि बहुत अजीम जिम्मेदारी है माल के साथ। माल होने के बाद खुश नहीं होना है, जितना माल ज्यादा इतनी जिम्मेदारियां ज्यादा बढ़ गई। तो ये फखर किसका, ये तो खुदा की इमानत है तुम्हारे हाथ में, न कि कोई खूबी है इसलिए खुदा ने दिया है, बड़ी जिम्मेदारी दे दी है, कंधों पे बड़ी जिम्मेदारी है, तो क्या इसलिए फखर, इसलिए माल दिया था। बस सख्त पशेमानी होगी। हजरत सुलेमान जिन्होंने इतनी नरमी से जिंदगी गुजारी, सारा माल अल्लाह के राह में खर्च किया, मगर कयामत के मैदान में इतना बिजी होंगे हिसाब किताब में, सारे अंबिया जन्नत में चले गए होंगे, उसके बाद 500 साल बाद के साथ हजरत सुलेमान जाएंगे, 500 साल बाद हिसाब किताब में बिजी होंगे, हलाल में इस्तेमाल किया, आजजी इंकसारी के साथ जिंदगी गुजारी, उसके बावजूद द लास्ट नबी जो जन्नत में दाखिल होगा हजरत सुलेमान। तो हम कैसे बच सकते हैं ऐसा फखर, शादियों इतने प्रोग्राम्स, इतना लेविश, भूखे मर रहे हैं दुनिया में लोग, एक एक वक्त का खाना नहीं है, एक एक वक्त का खाना नहीं है, मदरसा चल रही है जमीन में बच्चे बैठे, मदरसा के लिए फर्श नहीं है, और यहां इतनी इसराफ, इतनी इतने फंक्शंस। फखर बई नकुम, फखर दूसरे एक दूसरे में फखर, ये फखर कहां जाने वाले, इस जमीन में दफन होने वाले हम, हर एक वही कब्र मिलेगी, चाहे मालदार तरीन हो चाहे गरीब तरीन हो, वही कब्र में जाना है, तो फखर किस बात का। जो कुरान कह रहा है सुलेल हदीद के, तीसरी चीज जीनत, चौथी चीज तफक्खुर बैनकुम, तकासुर फिल अम्वाल वल औलाद, तकासुर कसरत से माल और औलाद, कसरत चाहे ज्यादा, कॉम्पिटिशन माशरे में कि किसका माल ज्यादा है, कौन बेहतर महल में जान रह रहा है, कौन की गाड़ी कैसी बड़ी है, बड़ी बड़ी गाड़ियां चाहे, बड़ी बड़ी महल चाहे, किसके पास क्या है, ताकि शानो शौकत से मैं मूव करूं कि यहां से निकलूं तो सब देखे मेरी गाड़ी, मैं महल में रहूं मजलिस हुसैन करूं मेरे घर पे तो सब मेरा घर तो देख ले, नऊजुबिल्ला इंशाल्लाह यहां कोई नहीं होगा, ये तो हम इसे बयान करते जहां कहीं कहीं का देख लिया है, आपके इंशाल्लाह यहां कोई ऐसा नहीं होगा, मगर हमारी तो जिम्मेदारी होती है जिस शहर में जाओ बयान करो, ताकि इसमें से एक भी हो तो गुनाह से बच जाए। तकासुर फिल अम्वाल औलाद, अभी अभी तो कसरत की औलाद नहीं चाहिए, अभी एक दो तीन बस, अब औलाद नहीं चाहिए तो अभी क्या चाहिए, तो कुरान तो कयामत तक के लिए है, तो कुछ न कुछ तो है ना, अब क्या चाहिए, बच्चे के लिए डिग्रीज चाहिए, इल्मे दीन तो सीख लेगा, मदरसा गया न गया एक दिन, स्कूल एक दिन मिस नहीं होगा, बीमारी तभी जा, बुखार तभी जा, डिग्री 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 जा, तू धक्का मार के निकालेंगे मदरसा में, जरा सा बुखार है बैठ जा बेचारा, बैठ जा भाई बैठ जा। तो ये है हमारी हालत, इसी मोहब्बत है बच्चे की, कौन सी माँ दोस्त, दोस्त नहीं दुश्मन है, जानती हो ऐसी माँ को भी, बेटे को 12 बजे उठाए रात को, तेरे एग्जाम में कल पेपर, कॉफी बना दिया, चीजें रख दी, ये खा ये पे, बार बार उठ के आती है, कर रहे सो तो नहीं गया, सफा मरवा कर रही है, आई फजर का टाइम आया सो गया बच्चा, तो बेचारा थका हुआ कजा पढ़ लेगा, कजा पढ़ लेगा बेचारा, देखा देखा, अब जब पूरी रात टहल रही थी अब दया आने लगी, बेचारा पूरी रात स्टडी किया, कोई बात नहीं कजा तो पढ़ लेगा, कजा भी पढ़ने वाला नहीं है, मगर माँ अपने को दिलासा दे रही है, पता ये चला ये कौन सी मोहब्बत है, तकासुर फिल अम्वाल वल औलाद, ये औलाद कयामत में आहुजारी करने वाली है। जब रसूलुल्लाह ने देखा रास्ते में, मदीना के रास्ते में बच्चे खेलकूद कर रहे थे, आंखों में आंसू झरू हो गए, और साहब हैरान हो गए, अचानक आंसू, آخر زمانے کے بچے یاد آ گئے کہ کیوں آخر زمانے کے کیا کافر والدین ہوئیں گے کہ نہیں مومن والدین. دنیا کی ایجوکیشن, دنیا کی ڈگریز, دنیا کے لیے سب کچھ کریں گے, مگر اگر وقت نہیں ہوگا تو علم دین کے لیے, آخرت کا علم, دین کا علم کے لیے ان کا ٹائم نہیں ہوگا. ان کے بچوں کے پاس سب کچھ دیں گے, ان کے بچوں پہ کتنی تباہی آئیں گی, تو آخرت میں ان بچوں والدین کو آہ کریں گے, ڈس آن کریں گے ایسے والدین کو, انہوں نے دنیا کے ہمیں ہر چیز دی دیا. آج ہمیں آپ کے جوتے پہنتے ہیں تو ان کے وجہ سے کہ دنیا میں بہترین جوتے پہنائے, کتنے کتنے پاؤنڈ کے جوتے پہنائے, آج ہمیں آگ کے جوتے پہننا پڑتا ہے, آج ہمیں آگ کے لباس اور کتنے قیمتی جوتے لباس پہنائے. ہمارے والدین کا کچھ, ہم تو نادان تھے, ہمارے والدین نے ہمیں ایک اندازہ لگا. آج وہ بچے والدین سے محبت کرتے ہیں, ان کو دنیا دیتے ہیں. وہی بچے قیامت کے دن آہوزاری کریں گے, والدین کو لعنت کریں گے کہ ہم تو نادان تھے, ہماری والدین نے دنیا کا سب کچھ دیا, نہیں دیا تو علم دین نہیں دیا. اسی لیے رسول نے کہا سب سے بڑا جھوٹا اس کے کہو کہ اپنے آپ کو پڑھا لکھا کہے, ان کے پاس ساری دنیا بھی ڈگری ہو, اپنے آپ کو پڑھا لکھا کہے مگر علم دین نہ ہو, مسائل دین نہ جانے, وہ سب سے یہ پڑھا لکھا جاہل ہے, یہ پڑھا لکھا جاہل ہے. اس کو نہ کہو پڑھا لکھا انسان نہیں ہے, کہ دنیا کی سارے معلومات ہے, معلومات نہیں ہے تو دین کی معلومات ہے, یہ دنیا کی محبت. جب ہی ابول جہل کا نام بدل دیا رسول نے, ابول حکم تھا, پوری دنیا کی ڈگریز, ساری ڈگریز ابول حکم کے پاس تھی, پوری ڈگریز ان کے پاس تھی. لوگ دور دور سے آتے تھے, اے حکمت کا باپ, اے وزڈم کا باپ ہے ابو جہل, وزڈم کا باپ ہے, ان کے مشورہ لینا ہے, ان کی رائے لینا ہے, دور دور سے آتے تھے. مگر اتنا علم کے باوجود اللہ شناسی نہ ہو سکی, اللہ کی پہچان نہ ہو سکی. رسول نے کہا وہ ابو الحکم نہیں ہے, وہ ابو جہل ہے, فادر آف اگنورنس, کہ اتنا علم میں اللہ کو جو نہ اور پہچان سکا, وہ ابو الحکم نہیں ہو سکتا, وہ فادر آف وزڈم نہیں ہو سکتا, وہ فادر آف اگنورنس ہے. اسی تو علم دین نہیں ہے, سارا دنیا کا علم ہے, ایک ایک پولیٹکس پتا ہے, ایک ایک دنیا کا کونے کا نیوز پتا ہے, نہیں پتا تو شکیات نماز نہیں پتا کہ اس رکعت میں شک, چھوڑو یہ شکیات نماز کو, اللہ بڑا غفور رحیم ہے, جھک تو رہے ہو, دیکھا اللہ ارحم الراحمین ہے. یہ کون سی محبت ہے ہمارے اولاد سے, بیچارے مظلوم ہیں وہ بچے جن کے والدین ایسے ہیں کہ پورا وقت دنیا کو دے دیا, پورا وقت دنیا کے ایجوکیشن کو, دنیا کی ڈگریوں کو, اور بزنس کہ ٹائم بھی نہیں ہے, کتنے گھنٹے بزنس کو دیا جاتا ہے, جبکہ اللہ نے کہا ہے میں نے روزی لکھ چکا ہے, جو 8 گھنٹہ کام کرے گا وہی روزی ملے گی. ارے اے انسان تو 10 گھنٹہ کام, وہی روزی میں نے لکھا ہے, جو ایوریج گھنٹہ کام کرنے کا ہے وہی تو کام کرے انسان, تیرے معاشرے میں جو ایوریج گھنٹے ہوئے کام کرنے کا, اس سے زیادہ مت بار, کیونکہ بیوی بچوں کا حق ضائع ہوگا, صرف ماں باپ کا حق ضائع ہوگا, رشتے دار کا حق ضائع ہوگا, تو اتنا ہی کام کر جتنا ایوریج آور سے تیرے شہر میں, بس اگر 8 گھنٹے کا ایوریج ہے تو 9واں گھنٹہ تو جو کر رہا ہے, اے انسان تو مال کی محبت میں جو بزنس زیادہ 9واں گھنٹہ کر رہا ہے, تو بیوی بچے کا, تو گھر والوں کا, ماں باپ کا, رشتے دار کا حق کو تو پامال کر رہا ہے, اور تجھے نہ روزی زیادہ بھی ملنے والی, جو میں نے 8 گھنٹے میں رکھا تھا وہی میں نے 10 گھنٹے میں تجھے مل رہی ہے, مگر اے انسان, اے نادان انسان, تو تیری دنیا بھی برباد کر رہے, آخرت بھی برباد کر رہا ہے. انسان سوچے نہیں, اسلام نے نہیں کہا کہ اتنا زیادہ گھنٹہ کر کے کام کرو پھر بھلے ہمیں اچھا کام کرنا ہے, نہیں, پھر بھلے نے دین اسلام کے لیے مال دینا ہو, جتنا ایوریج گھنٹہ کام کرو, باقی دو حقوق اولاد کو, بیٹھو اولاد کے ساتھ, ٹائم دو ان کو, ایوری ڈے ٹائم دو بچوں کو, کہ کیا اسکول میں سیکھا, کون سا تیرا دوست ہے, کیا کیا بات ہوئی, کیا مدرسہ میں پڑھا, ایوری ڈے انٹرویو ہونا چاہیے ماں باپ کا اولاد کے ساتھ, اتنی بڑی ذمہ داری ہے. تو پتا چلا تو ہم تو اولاد کس لیے چاہے, فخر کے لیے چاہے, تکاثر کے لیے چاہے, آخرت کے لیے, کتنے لوگوں کو بچے آخرت کے لیے چاہے, مائیں اولاد نہیں ہوتا تو روتی ہے کیوں, دنیا والے کے لیے, دنیا کے تو اس کو پاس تو بچہ بھی نہیں, ابھی بیچاری, ارے لوگ بیچاری مجھے کہیں گے, اس لیے بہتر اللہ ایک بچہ دے دے مجھے, اللہ کے لیے نہیں, آخرت کے لیے بچہ نہیں چاہیے, دنیا کا شوشا تفاکر کے لیے, فخر کے لیے چاہے. سورہ الحدید میں 5 چیز کا اللہ نے مذمت کی ہے کہ جس کی مقصد ہے یہ بن جائے کہ دنیا کھیل لعب لہم وزینت وتفاخر بینکم وتکاثر الاموال والاولاد, کمثل غیظ, آگے قرآن کہے کمثل غیظ, یہ تو ایک بارش کی مثال ہے, مثلا جبل کفارا نبتہ, ایک کسان جو ہے, ایک فارمر جو ہے, وہ خوش ہو جاتا ہے کہ دیکھتا ہے ویجیٹیشن کی حالت, بارش آئی, ویجیٹیشن ساری گرین گرینری ہو گئی, اتنی ان کو پروڈکشن بڑھ گیا, ان کی زمین نے ان کو اتنی ساری آگے ترقی دے دی, آج جب الکفار ہے نا بتو، یہاں کفار کا مطلب کسان، ٹیلر، کافر نہیں، اس کا ڈیٹیل ہے کہ کفار اینیتھنگ ون اوپنز، زمین کو کھولنے والا بھی اس کو کہا جاتا ہے کفار. تو یعنی وہ ٹیلر کو خوش کر دیتی ہے زمین، ویجیٹیشن، بارش کیا کا مسئلہ الغیظ، آج جب الکفار ہے نا بت سما یہی جو، پھر کیا ہوتا ہے، سوکھ جاتی ہے، سوکھنا شروع ہوتی ہے. آپ کے پاس تو ونٹر آتے برابر تب تجربہ ہے کیا ہوتا ہے سمر میں، پھر ونٹر سیزن جائے ہو تو زیادہ ہی سبق وہاں سے زیادہ اچھی طرح کر سکتا ہے. کیا ہوتا ہے اس کے بعد، خوش کر دیا، پھر کیا ہوا، سمائی یہی جو فتراؤ مسفرن، اس کے بعد تم نے دیکھا کہ زرد ہو گئے، یلو اسٹارٹیڈ گیٹنگ یلو، سما یقون ہوتاما، اس کے بعد دیکھا کہ چور چور ہو گئی، یہ زمین چور چور ہو گئی. بس مجھے مسائل کی طرف جانے کا ہے، چور چور یہاں سے موضوع کل آگے بڑھے گا، اس کے بعد چور. اور پھر آخرت عذاب شدید، ایسے لوگوں نے جس کو مقصد ہے جس پانچ چیزوں کا رکھا تیار ہے آخرت میں شدید عذاب ہے. مغفرت من اللہ و رضوان، ہاں جس نے مقصد ہے کو سمجھا، توبہ کر لیا، تو ان کے لیے مغفرت ہے، ان کے لیے رضوان من اللہ ہے، اللہ کی طرف سے خوشنودی ہے. آخر آیت کہہ رہے ہو ماں متا الحیات دنیا اللہ متا الغرور، کیا ہے یہ دنیا، دھوکہ باز، دھوکہ باز. کل موضوع آگے بڑھے گا انشاءاللہ. تو پتہ یہ چلا کہ بس یہی کربلا والے نے اسی کو پہچان لیے تھے. کربلا والے نے دنیا کتنی حقیر ہے اور دین کتنا قیمتی ہے، آخرت کتنی عظیم چیز ہے سمجھ چکے تھے بہت اچھی انداز میں ان کے نزدیک. تب ایک ایک چھوٹا چھوٹا بچہ شاہ شاہ گم رہے، کبھی مجھے حکم ملے کہ میں جان دے دوں ماموں پہ. چھوٹے چھوٹے بچے آؤں محمد ترپ رہے کہ آئے ماموں اجازت دے کہ ہم کام آ جائے اسلام کو، ہم شہادت کا جام پی لے. کیوں؟ یہ علم معرفت کے ساتھ، آخرت پرست، اللہ پرست، جس کی منشا ہوتی ہے خدا خوشنودی، خدا ہی چاہیے. ان کی اندازہ دیو کتنا میٹھا انداز، کیا دونوں بچے تلوار سجا ہوئے کپڑے پہن کے تیار ہے، مامو جان اجازت دو، مامو جان اجازت دو. ارے جب مامو اور بھانجی کی بھی رشتہ بہت اچھا ہوتا ہے دنیا میں، مامو بھانجی آتے ہیں مامو کے پاس، بہن کے بیٹے آتے ہیں تو کہتے مامو کیا لیا گھمانے کے لیے، لے جاؤ مامو، مامو یہ چاہے، مامو یہ چاہے. مگر یہ بچے تو کیا کہتے، مامو جان مرنے کی اجازت. کربلا کے بچے شہادت مانگ رہے مامو کے پاس. اور زینب اور حسین کی محبت ایک انوکھی محبت، کربلا کا درس بھائی بہن کی محبت کا درس دے رہا ہے کہ بھائی بہن کی محبت کتنی قیمتی چیز ہے اور کتنی ہونا چاہیے. کربلا کا داستان ایک ایک قدم قدم درس دے رہا ہے. بی بی زینب کے لیے مل رہا ہے. ایک دن دوپہر کے وقت آرام کر رہی تھی بی بی زینب، نیند نے گھلبا لیا، کسی وجہ سے امام حسین اس کمرے میں آئے. روایت بتاتی ہے کہ روشن دان سے سورج کی تپیش کمرے میں آ رہی تھی، آہستہ آہستہ یہ تپیش زینب کی طرف جا رہی تھی. امام حسین نے یہ منظر دیکھا، زینب کے آگے کھڑے ہو گئے، سورج کی تپیش سے بچانے کے لیے آگے کھڑے ہوئے. اتنے میں زینب کی آنکھ کھلی تو کیا دیکھا کہ حسین پسینے سے تر ہے، حسین پسینے سے تر ہے. کہتی بھیا یہ کیا حالت، کہاں زینب برداشت نہ کر سکا، یہ سورج کی تپیش تو آپ کی طرف آ رہی تھی، میں برداشت نہ کر سکا، میں نے مجھے اتنا کہنے دیجئے یا حسین، اتنی سی تپیش زینب طرف آ رہی تھی آپ برداشت نہ کر سکے. ارے کربلا سے کوفہ، کوفہ سے شام، ہر منزل پہ زینب کیسے دھوپ میں بے مکن اور چادر سفر کریں گی، تب تم پہ کیا قیامت گزری ہوگی. بس آزاد آؤ، آؤں محمد، بی بی زینب بلا ہی، بیٹے ابھی تک کیوں زندہ ہو، ماموں کو کیوں کام نہیں ہے. کربلا کی مائیں بچے کی زندگی نہیں چاہتی، بچے کی شہادت چاہتی ہے کیونکہ اسلام کو کام آ جائے. کہا مادر ہاتھ جوڑ کے کہا، بچوں نے کہا کیا کرے، ماموں جان سے بار بار اجازت لی مگر اجازت نہیں دیتے. امام کو بلائے، روایت مختلف روایت، ایک روایت میں یہ ہے کہ بلایا میں اپنے بھائی کو، کہا آپ اجازت دو. روایت بتاتی ہے کہ امام نے کہا میں اجازت اس لیے نہیں دیتا کہ پہلی بات کہ میں نہیں چاہتا کہ میری بہن کی گود اجڑ جائے، دوسری بات کہ بچے بہت کمسین ہے اور ان کا باپ یہاں موجود نہیں ہے. زینب یاد دلا رہے ہیں، بھیا آپ کو تو یاد ہے کہ جب ہم مکہ سے نکل رہے تھے تو جناب عبداللہ دونوں بچوں کو لیے ہوئے آئے تھے، کہا تھا شہزادی ایک میں اپنے طرف سے قربان کرنا، ایک کو میرے طرف سے قربان کرنا. امام نے جملہ سنا
اور کہا بھیا یہ تو دو فرزند ہیں، اگر 100 فرزند ہوتے تو زینب 100 کو تیرے پر قربان کرتی. امام نے یہ دیکھا، دونوں بچے کو تیار کیا، ایک جناب جعفر تیار کے تبرکات، ایک حیدر کرار کے تبرکات، اور زینب نے کہہ رہے بچوں کو یاد رکھنا تم جعفر تیار کے پوتے ہو اور حیدر کرار کے نواسے ہو، خبردار پانی نہ پینا، یاد رکھنا علی اصغر پیاسے ہیں، بس آزادار ہو. دونوں بیٹے کو سوار قبر کرایا گیا، آزادار ہو. خیمے کے در پہ جناب فضا کھڑی ہے، زینب نے کہہ دیا کہ تو مجھے بتاتی چلے جانا کیا ہو رہا ہے. اتنے میں بی زینب نے کیا دیکھا کہ ام فضا رونے لگی، گریا کرنے لگی، زینب سدے میں گر گئی. دونوں بچے نے آواز دی مامو ادرکنی، یہ آواز سننا تھا کہ آزادار حضرت عباس امام حسین چلے، عباس نے حسین کا چلنا تھا، آزادار یہاں سے دونوں چلے، وہاں پہنچے. ایک روایت کے مطابق اون دنیا سے رخصت ہو چکا تھا، مگر محمد کی کچھ جان باقی تھی، ایک امام حسین نے اٹھایا، ایک امام حضرت عباس نے اٹھایا. خیمے میں دونوں کو لایا گیا، مگر عجیب منظر خیمے کے، جب بھی لاش آتے سب سے پہلے زینب آتی ہے، مگر اب زینب نظر نہیں آتی، اب زینب نظر نہیں آتی. امام حسین نے کہا کہاں ہے زینب؟ کہا وہ سجدے میں اللہ کا شکر کر رہی ہے کہ میری کمائی کام آ گئی. حسین چاہتا ہے کہ زینب آئے آخری دیدار کرے، زینب نے کہا مجھے دیدار نہیں کرنا، میں نے ایک چیز اللہ کے راہ میں دے دی، میں نے اللہ کے راہ میں دے دی، اس کا دیدار زینب نہیں کرتے. جب امام نے حکم دیا تو زینب نے کہا آپ کا حکم سر آنکھوں پہ، حکم دینا تھا معصوم امام کا. زینب اٹھ کھڑی آئی، اون کو گلے لگائی، اس کے بعد محمد کو گلے لگانے آئی، دیکھے کہ لبو ہل رہے ہیں، محمد کا لبو ہل رہے تھے. روایت بتاتی کہ زینب نے اپنا کان رکھا اس لبو پہ تو ایک جملہ سنا، اماں ارے ماں تو اب راضی ہو گئی اور روز گلشن جنت میں پرواز کر چکا. زینب نے کہا بیٹا تم نے ماں کو سرخرو کیا. آزادار ہو زینب اگر روئی ہے ہر وقت بچوں پہ نہیں روئی ہے، روئی ہے تو حسین عباس پہ. روایت بتاتی ہے کہ 11 محرم جب مقتل میں آئے ساری سیدانیوں، ایک ایک لاشے پہ سب نے اپنے آپ کو گرا دیا، زینب حسین کی لاشے پہ گر کر رہی تھی. حمید ابن مسلم بیان فرما رہا ہے کہ میں نے دیکھا سارے لاشوں پہ ایک ایک عورت لپٹی ہوئی ہے، مگر دو ایسے بے سر لاشے ہیں، دونوں بچوں کی لاشے ہیں، اس کے پاس کوئی رونے والا نہیں. میں اس عورت کے پاس گیا جو حسین کے لاشوں سے لپٹی ہوئی تھی، اسے میں نے کہا کہ کیا یہ دو لاشے کی ماں موجود نہیں ہے؟ کیا جل کے مر گئی؟ زینب نے کہا نہیں نہیں، یہ دو میرے فرزند ہیں اون محمد، مگر پہلے بھائی کو روؤں گی، یہ تو میں نے اللہ کے راہ میں صدقہ دے دیا. زینب صدقہ کو پلٹ کے نہیں دیکھتی. آزادار دوسری منزل، جب شام میں رہائی کے بعد سرو آئے تو ہر عورت کے گود میں سرو تھا. جب تعزیت کے لیے شام کی عورت آئی، عجیب منظر دیکھا، ہر ایک ہاتھ ہر ایک گود میں ایک ایک سر ہے، مگر دو سر ایسے کونے میں پڑے ان کو اٹھانے والا کوئی نہیں ہے. شام کی خواتین نے زینب سے یہی سوال کیا تھا، کیا ان کی ماں یہاں موجود نہیں؟ کہا میں ان کی ماں ہوں، مگر پہلے حسین کو روؤں گی. آپ کی زحمت کو تمام کی. اب زینب روئی تو کب روئی ہے؟ دو جگہ نظر آتا ہے کہ زینب روئی ہے. جب مدینہ پہنچی، ماں کے قبر بطول پہ آئی، ماں کو ایک ایک کا پرسا دیا، آخر میں کہا اماں یقیناً آپ کا پورا گھر اجڑ ہو گیا، مگر اماں اب زینب کو ماں کہنے والا کوئی نہ رہا. تب زینب چیخ مار کے روئی، پھر گھر آئی. روایت بتا دے کہ جب زینب گھر پہ آئی تو اونو محمد کے کمرے کے دروازے کے نیچے بیٹھ گئی، کمرے کے اندر داخل نہیں ہوئی. جناب عبداللہ نے کہا تم کیوں گھر میں داخل نہیں ہوتی؟ اس وقت زینب نے کہا آہو زاری کیا کہ ارے ماں کا کلیجہ ہے، اونو محمد کی مسندے خالی نظر آئیں گی. ارے زینب جب کمرے میں داخل ہوئی مسند پہ نگاہ پڑی، ہائے گریا کیا انہوں محمد، ارے تم نے ماں کو سرخرو کر دیا.
ہے پروردگار، بی بی زینب کا واسطہ، بی بی زینب کی چادر کا واسطہ میں بہتر چادر کرنے کی توفیق عطا کر پروردگار، جس آن و محمد جس شریعت کی بقا کے لیے مصائب اٹھایا ہے، ام المصائب جس شریعت کی بقا کے لیے، ہمیں شریعت کی پر قدر دانی اور پیروی کرنے کی توفیق، زینب کا فرض امام زمانہ کے ظہور میں تاجر
مر گئے.